यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नागरिकका समस्यालाई सरकारले सम्बोधन गर्दै लैजाने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई। खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,00,000 रोयल्टी तत्काल उठाउन महालेखा परीक्षकको सम्बन्धित निकायलाई निर्देशन। पोखरा महानगरपालिकाद्वारा महानगरको फिर्की खोलाभित्र बनेका अतिक्रमित संरचना हटाउन शुरू। रैरानसँगको सम्झौताको लागि खाड़ी मुलुकका नेताहरूसँग वार्ता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्घोष। समाचार अब विस्तारमा। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 आज आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सड़क ढल, बिजुली, खानेपानी लगायतका समस्या समाधानको लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं मन्त्री पोखरेलले निर्वाचनको दौरानमा महिनामा एउटा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने घोषणा गरी अनुरूप आज काठमाडौँ महानगरपालिका 4 स्थित विशाल मिलन केन्द्रमा पहिलो सार्वजनिक सुनवाई कार्यक्रम गर्नुभएको हो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ़ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो। उहाँले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्य सम्पादन बारे स्थानीयलाई जानकारी गराउनुभयो। मन्त्रालयको कार्य प्रगति विवरण सुनाउँदै मन्त्री पोखरेलले देशभरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्यांकन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजन लगायत अन्य स्रोत साधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गर्नुभयो। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 रूपियाँ बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढ़ी परिमाण उत्खनन गरेको पाइएको छ। साधारण ढुंगाको रोयल्टी दर प्रति घनमिटर 25 तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेतको रकम असुल गर्न भनिएको छ। खानी तथा खनिज पदार्थ नियमावली अनुसार खानीबाट निकालिएको खनिज पदार्थको परिमाणका आधारमा रोयल्टी रकम प्रत्येक महिना समाप्त भएको 7 दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। खानी तथा भूगर्भ विभागबाट अनुमति पाएका खानीहरूबाट 1,59,45,08,000 रूपियाँ रोयल्टी संकलन भएको छ। तोकिएको समयमा रोयल्टी नबुझाएको खण्डमा 30% जरिवाना रकम तिर्नुपर्ने व्यवस्था विभागका अनुसार तीनवटा कम्पनीले 10% स्थानीय शुल्क समेत गरी 4,79,54,000 दाखिला गर्नुपर्ने देखिएको छ। सो रकम असुल गर्न प्रतिवेदनमा भनिएको छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र बनेको संरचना आजदेखि हटाउन शुरू गरेको छ। यसअघि महानगरले सार्वजनिक जमीन अतिक्रमण गरी बनाइएका संरचना हटाउनको लागि दिएको 35 दिनको समयसीमा हिजोबाट सकिएको छ। महानगरले गत वैशाख 3 गते सार्वजनिक जमीनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो। खोला घरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई पूर्व सूचना दिइसकेकाले आजदेखि अभियानको रूपमा 3 ठाउँबाट खोला घर खाली गर्ने कार्य शुरू गरिएको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। महानगरले फिर्केका 3 स्थानबाट अतिक्रमित संरचना हटाउन शुरू गरेको हो। पोखरा 2 र 18 को सिमाना अधेरी कुनादेखि शुरू गरी ओडा 4 तर्फ, पोखरा 4 र 5 को सिमाना फिर्के पुल स्थित बुढा नीलकण्ठ मन्दिरदेखि शुरू गरी ओडा नम्बर 5 र 8 तर्फ तथा पोखरा 7 र 8 को सिमाना 0 किलोमिटर स्थित लायन्स भवनदेखि फेवा तालतर्फ गरी 3 स्थानबाट डोजर चलाइएको हो। सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। काठमाडौँ महानगरपालिका 11, 14, 31 र 32 आसपासमा नदी किनारमा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने काठमाडौँ महानगरपालिका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। वर्षाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि काठमाडौँ महानगरपालिकाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जमा गरेको जोशीले जानकारी दिनुभयो। शहरी विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, विपदको समयमा गर्नुपर्ने व्यवस्थापनको काम र विपदपछिको पुनर्स्थापनाको लागि ओडा र समुदाय स्तरीय क्षमता विकास, आन्तरिक र साझेदार बीचको समन्वय योजनामा समेटिने गरी काठमाडौँ महानगरले काम गरिसकेको उहाँको भनाई छ। तराईका धेरै जसो जिल्लाहरूमा केही दिनदेखि बढ़ेको गर्मी तथा तातो हावाको लहरको कारण जनजीवन प्रभावित बनेको छ। अझै केही दिन तातो हावाको कारण गर्मी थप बढ़न सक्ने भएकाले सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। गर्मीको कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सकेसम्म घाममा घर बाहिर ननिस्कन जनस्वास्थ्यविदहरूले सुझाव दिएका छन्। संवाददाता सरिता खनालको रिपोर्ट।
तराईका जिल्लाहरूमा केही दिनदेखि बढ़ेको अत्यधिक गर्मी तथा तातो हावाको लहर अझै केही दिन जारी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै जसो जिल्लाहरूमा अधिकतम तापक्रम 28 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियस र त्यो भन्दा पनि बढ़ी रहने सम्भावना रहेको र यो क्रम अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिनुभयो।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानहरूमा चाहिँ अधिकतम तापक्रम 28 डिग्री सेल्सियस वासो भन्दा पनि बढ़ी रहने सम्भावना देखिन्छ भने थोरै स्थानहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा पनि बढ़ी हुने देखिन्छ। विशेष गरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ क्षेत्रहरूमा तातो लहर देखिने र बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्खाँची, रूपन्देही र कपिलवस्तुका जिल्लाहरूमा चाहिँ तातो दिन रहने देखिन्छ। यो चाहिँ करिब अबको तीन दिनसम्म पनि यस्तै रहने देखिन्छ।
पछिल्लो समय बढ़ेको गर्मीका कारण दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर उच्च सतर्कता अपनाउनु पर्ने जिल्लाको सूची रहेका छन् भने कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा तथा सुर्खेत लगायतका जिल्लालाई मौसमको अवस्थाबारे अध्यावधिक रहनुपर्ने अथवा सचेत रहनुपर्ने सूचीमा राखिएको छ। पछिल्ला दिनहरूमा पश्चिम तराईका धेरै जिल्लामा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको र लगातार बढ़दो गर्मीका कारण जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने जोखिम बढ़ेको भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणले स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा निकायलाई पनि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महत
अलि बढ़ी नै गर्मी हुने, बढ़ी नै हिटवेभको सम्भावना भएका जिल्लाहरू भनेर चाहिँ बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र डोटीलाई छवटा जिल्लाहरूलाई लिएको छ भने कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडी 11 जिल्लाहरू अलर्टमा बस्नुपर्ने, अलि ध्यान दिनुपर्ने जिल्लाहरू छन्। हामीले भएसम्म घाम भएको दिउँसोको समयमा चाहिँ बाहिर हिँडुल गर्नु भएन, घरभित्र नै शीतलमा बस्नुपर्ने हुन्छ। केही गरी निस्कने पर्यो भने पनि हामीले छाता ओढेर, पातलो कपडा लगाएर, आँखामा पनि ग्लासहरू लगाएर छोटो समयमा हिँड्न सक्नुहुन्छ र कपडा पनि जुत्तीको अलिक खुकुलो शीतल हुने खालका कपडाहरू लाउनु पर्यो।
अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, थकान तथा कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोगीहरू बढ़ी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन जनस्वास्थ्यविदहरूले आग्रह गरेका छन्। गर्मीका कारण शरीरमा पानीको कमी हुन नदिन नियमित रूपमा तरल पदार्थ सेवन गर्नुका साथै सावधानी अपनाउन सुझाव दिनुहुन्छ जनस्वास्थ्यविद डाक्टर शेरबहादुर फुन।
गर्मी महिनामा आलस्य हुने, हाम्रो शरीरबाट आवश्यक पर्ने जुन लवणहरू छ प्रशस्त मात्रामा बाहिर निक्लिनु भएको हुनाले शरीरमा एक प्रकारको डिहाइड्रेसन हुन्छ र त्यसले गर्दाखेरि मुटु, कलेजो, किडनीहरू भयो त्यसमा चाहिँ प्रभाव पार्ने हुने गर्छ। दीर्घ रोगी, ज्येष्ठ नागरिक, बाल बालिकाहरू चाहिँ विशेष गरेर जुन बेलामा एकदम तापक्रम उच्च भएको हुन्छ त्यो बेलामा सकेसम्म घरबाट बाहिर ननिकेन र प्रशस्त मात्रामा चाहिँ पानी अथवा जीवन जल बनाएर खान सक्छौँ। यदि दीर्घ रोगी छ र यदि पहिलेदेखि औषधिहरू खाइराख्नु भएको छ भने त अझ केही स्वास्थ्यमा समस्याहरू देख्यो भने तुरन्त आफ्नो चिकित्सकलाई भेटेर स्वास्थ्यसँग सम्बन्धित जानकारी चाहिँ लिनुपर्दछ।
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालका तराई क्षेत्रमा गर्मीको अवधि लामो तथा तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य, कृषि तथा दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। नेपालको तीन दिने भ्रमणमा रहनुभएका संयुक्त अधिराज्यका इण्डो पेसिफिक र समानता सम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताउनु भएको छ। नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजद्वारा आज आयोजित नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा विषयक उच्च स्तरीय छलफलमा उहाँले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढ़ा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले आफूहरूले मानवीय पुँजीको लागि लगानी गर्ने जानकारी दिनुभयो। शिक्षामा पहुँच विस्तार र रोजगारीलाई महत्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तर सम्बन्धलाई जोड्नुपर्ने उहाँको भनाइ छ। बर्दियाको खाता क्षेत्र स्थित पत्थर बोजी गाउँको एउटै आँगनमा वर्षौंदेखि संयुक्त रूपमा बस्दै आएको 59 सदस्यीय थारू परिवार अहिले छुटिएर आफ्नो घर बनाउने तयारीमा जुटेको छ। चार पुस्तासम्म एउटै घरमा बस्दै आएको परिवार माघीमा गरिएको निर्णय अनुसार अहिले छुटिएको भए पनि आत्मीयता अझ मजबूत हुने उनीहरू बताउँदछन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
थारू समुदायको अंशमण्डा गर्ने शैली आफैमा विशिष्ट छ। यहाँ केवल जमिन मात्र बाँडिँदैन, घरका इट्टा काठ र भाँडाकुँडा समेत बराबरी गरिन्छ। बर्दियाको एउटै आँगनमा 59 जनाको एउटा विशाल परिवार वर्षौंदेखि सँगै बस्दै आएको थियो। काठ र खरबाट परम्परागत शैलीमा बनाइँदै गरेका घरहरू लहरै उभिँदैछन्। सामूहिक श्रमदान मार्फत सबैले एक अर्काको घर निर्माणमा सघाइरहेका छन्। चार पुस्तादेखि संयुक्त रूपमा बस्दै आएको यो परिवार माघी पर्वमा गरिएको अनुसार छुटिएको हो। तर यो अंशबण्डाले सम्बन्ध भने छुट्याउँदैन। परम्परा अर्थात सामूहिक श्रम प्रणालीले उनीहरूलाई अझै एक सूत्रमा बाँधेको घरमुली मंगल थारूले बताउनु भएको छ।
हामी 59 जनाको परिवार थियौँ। 3 बुवाको हामी 9 9 फेरि हामी यो साल माघीबाट चौहटीमै अहिले 12 घर भएको छौँ।
संयुक्त परिवार हुँदा कामको आलोपालो हुने गरे पनि अहिले प्रत्येक घरले आफ्नो काम आफैले गर्नुपर्ने भएको छ। संगलमा हुँदा खाना पकाउने जिम्मेवारी पनि हेरफेर भइरहन्थ्यो। एकजनाको 1.5 महिना खाना पकाउने पालो पर्ने गरेको जेठी बुहारी रामदुलारी चौधरीको भनाइरहेको छ।
सामूहिक रूपमै पकाइरहेको छौँ खाना चाहिँ। भोलि त मान्छे बढेछन्, घर बनाउन बोलाछन् बाहिरको मान्छेलाई।
पारिवारिक संरचना फेरिए पनि यो बस्तीको एउटा चुनौती भने फेरिएको छैन, त्यो हो जंगली हात्तीको त्रास। पत्थरबोजी क्षेत्र नेपाल र भारत जोड्ने खाता करिडोरमा पर्छ। हात्तीहरूको यो मुख्य हिँड्ने बाटो भएकाले यहाँ बासिन्दाले वर्षेनी धनजनको क्षति बेहोर्नु परिरहेको छ।
यो ठाउँमा इन्डियाबाट आउँदा पनि हात्तीले छुने,
वन्य जन्तुको यो जोखिम कम गर्न स्थानीय स्तरमा प्रयास नभएको होइन। खाता सामुदायिक वन समन्वय समितिले विद्युतीय भार र लघु बीमा जस्ता कार्यक्रम अघि सारेको छ। खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ,
मिनिमम 7,000 लिएर 1,08,000
तर समस्या अझै गम्भीर छ। परम्परागत माटो बाँस र खरका घरहरू हात्तीको आक्रमणमा सजिलै भत्किन्छन्। आर्थिक अवस्था कमजोर भएकाले सबैले पक्की घर निर्माण गर्न सक्ने अवस्था छैन। संयुक्त परिवारबाट अलग भएर नयाँ जीवन शुरू गर्न लागेका मंगल थारूका सन्तानहरूका लागि अहिले सांस्कृतिक पहिचान जोगाउने कि सुरक्षाको चिन्ता गर्ने भन्ने दोहोरो चुनौती खड़ा भएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
रिपोर्टपछि बाँकी समाचार। धान खेतीको मुख्य याम नजिकै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौजदात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढ़ाइएको छ। शाखाले मौजदात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्था मार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ। हाल शाखाको गोदाममा 1,000 मेट्रिक टन यूरिया, 500 मेट्रिक टन डीएपी र 150 मेट्रिक टन पोटास मौजदात रहेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ सो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
एसई सक्यो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताको लागि खाँडी मुलुकका नेताहरूसँग ठूलो वार्ता भएको जानकारी दिनुभएको छ। उहाँले शान्ति सम्बन्धी इरानको समझदारी पत्र बारे हिजो साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग सकारात्मक कुराकानी भएको हुर्मुज जलमार्ग पुनः खुलाउनेमा विश्वास व्यक्त गर्नुभयो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले वार्तामा हुर्मुज जलमार्ग पुनः खुलाउन सकिने बारे व्यापक छलफल भएको र यसको विवरण चाँडै घोषणा गरिने बताउनु भएको हो। यसैबीच अमेरिका र इरानबीच जारी तनाव कम गर्ने प्रयास स्वरूप 60 दिनसम्म युद्ध विराम विस्तार गर्ने सम्भावित सहमतितर्फ वार्ता अघि बढ़िरहेको प्रतिवेदन सार्वजनिक भएको छ। कूटनीतिक स्रोतका अनुसार दुवै पक्ष सम्झौताको नजिक पुगेका छन् भने क्षेत्रीय मध्यस्थताले पनि सम्वाद प्रक्रियालाई गति दिएको बताइएको छ। नागरिकका समस्यालाई सरकारले सम्बोधन गर्दै लैजाने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई। खानीजन्य पदार्थबाट प्राप्त हुने 23.77 करोड़ रोयल्टी तत्काल उठाउन महालेखा परीक्षकको सम्बन्धित निकायलाई निर्देशन। पोखरा महानगरपालिकाद्वारा महानगरको फिर्के खोलाभित्र बनेका अतिक्रमित संरचना हटाउन शुरू। रैरानसँगको सम्झौताको लागि खाड़ी मुलुकका नेताहरूसँग वार्ता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्घोष। पालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।